أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. درود بھیجئے محمد. بہترین نماز کیسے پڑھیں, اس موضوع پر جو ہمارے دروس چل رہے ہیں اس کا درس نمبر 10. جیسے کہ آپ سب لوگوں کے علم میں ہے کہ ایام فاطمیہ چلنے کی وجہ سے درود بھیجئے محمد والے, بہت بہتر اور مناسب یہی محسوس ہوتا ہے کہ آج شہزادی ہی کی ایک حدیث مبارکہ سے درس کی ابتدا کی جائے. نماز سے متعلق شہزادی فرماتی ہیں کہ خداوند عالم نے نماز میں تمہارے لیے تکبر سے دوری قرار دی. اگر انسان پابندی کے ساتھ نماز پڑھتا رہے تو یہ تکبر کا مرض اس سے دور ہو جاتا ہے, اگر واقعاً صحیح معنوں میں اپنی نماز کی حفاظت کرے. دیکھیے کتنا آپ نے حدیث بھی سنی ہوگی کہ الصلاۃ عماد الدین یا عمود الدین, نماز دین کا ستون ہے. اور یہ بات امیر المومنین علیہ الصلاۃ والسلام نے اس وقت بھی ارشاد فرمائی تھی کہ جب ابن ملجم نے تلوار کا وار کیا تھا اور ضربت لگی تھی, اور اس کے بعد پھر جب اصحاب جمع ہوئے تھے اور امیر المومنین نے کچھ وصیتیں کی تھیں, تو امیر المومنین نے یہی وصیت میں فرمایا تھا کہ اللہ اللہ نماز کا خیال کرنا, کیونکہ نماز دین کا ستون ہے. دیکھیے خیمہ اگر آپ نے کبھی دیکھا, اس میں ایک بیچ میں ایک عمود اور ستون جس کو کہا جاتا ہے یا پلر, وہ اگر کبھی ٹوٹ جائے تو اطراف کی اگر رسیاں مضبوط بھی ہیں, میخے بہت مضبوط بھی ہیں, تب بھی اس سے کوئی فرق نہیں پڑتا ہے اور وہ پورا خیمہ ڈھہ جاتا ہے اگر بیچ میں اس ستون کو, اس پلر کو اگر نکال دیا جائے تو میخوں سے یا رسیوں کے مضبوط ہونے سے کوئی فرق نہیں پڑتا اور وہ بالآخر گرنا ہی ہوتا ہے. اسی طرح سے اگر کسی نے اپنی نماز کو ضائع کر دیا تو خواہ وہ کتنے ہی مستحب اعمال کیوں نہ انجام دیتا رہے, اس کا کوئی اثر مرتب نہیں ہوگا اور پھر آخر آخرت میں نقصان اٹھانے والوں میں سے ہوگا. کتنے آپ افراد ایسے دیکھتی ہیں معاشرے کے اندر کے جو کہ چیریٹی ورک بہت کرتے ہیں. آج کل آپ نے دیکھا کہ مثلاً ہمارے تھر کے علاقے میں جو قحط وغیرہ آیا ہوا ہے, اس کے حوالے سے کتنے افراد انسانی ہمدردی کی وجہ سے وہاں پر جا رہے ہیں اور امداد وغیرہ وہاں پہنچا رہے ہیں. ان میں کتنے افراد ایسی ہیں آپ دیکھیں گی, کتنی آرگنائزیشنز ایسی ہیں چیریٹی کی کہ جن کے ارکان نماز نہیں پڑھتے. وہ کہتے ہیں اصل تو چیز انسانیت وغیرہ کا درد ہونا چاہیے. یہ نہیں معلوم کہ آپ نے اگر ستون گرا دیا اور یہ میخیں اور رسیاں کتنی بھی خیمے کی مضبوط کی نہ ہوئیں, اس سے فرق نہیں پڑے گا, دین کی عمارت ہی گر جائے گی. اور یہی وجہ ہے کہ ہمارے چھٹے امام امام جعفر صادق علیہ الصلاۃ والسلام نے جو وہ جملہ ارشاد فرمایا ہے کہ اگر نماز قبول تو سارے اعمال قبول کیے جائیں گے, اور اگر نماز رد کر دی گئی تو سارے اعمال رد کر دیے جائیں گے. تو کتنے ہی مستحب اعمال کیوں نہ انجام اس کے بعد آپ دے لیں, کتنی ہی مجلسیں کیوں نہ آپ برپا کر لیں, لیکن اگر کوئی شخص نماز نہیں پڑھتا ہے تو ان اعمال کی قبولیت کا دار و مدار کیونکہ نماز پر ہے اور نماز ہے ہی نہیں یا اس کی محافظت نہیں کی گئی, تو وہ فائدہ پہنچانے والے چیزیں نہیں بن سکیں گی. تو لہٰذا نماز کی حفاظت بہت ضروری ہے. اور خود ہم اپنے جو علماء کی سیرت بھی بیان کرتے ہیں, کیونکہ آئمہ معصومین علیہ السلام کی سیرت ہے تو بہت آپ لوگ مجالس میں بھی سنتی ہیں اور کتابوں کے اندر بھی ہیں, لیکن خود ہمارے علماء آیت اللہ سید محمد حسین طباطبائی ये उनकी जवानी के जमाने की तस्वीर है और वो अपने उस जमाने का वाकया बयान करते थे कि जब वो अपने उस्ताद सैयद अली आका काजी की खिदमत में दर्स के सिलसिले में जाया करते थे। खुद अल्लामा तबा ये फरमाते हैं कि अल्लामा अली आका काजी से जब हम मिलने के लिए गए तो घर वालों ने बताया कि आज शदीद बुखार में मुबतला है और कभी बीमार भी होते थे इसके अलावा भी। तो अल्लामा तबा फरमाते हैं कि अल्लामा अली आका काजी जिस वक्त नमाज पढ़ने के लिए खड़े होते थे तो ख्वा कितने ही बीमार क्यों ना हो एक इंतहाई आराम और तमानियत का इजहार करते थे और ऐसा लगता था कि जैसे ही इतने शदीद बीमार बल्कि बीमारी कोई नहीं जिस वक्त नमाज के लिए खड़े होते थे और पूरे मुस्तहबात के साथ उस बीमारी के आलम में भी नमाज को अंजाम देते थे। एक हमारी हालत होती है कि जरा से नजला खांसी बुखार हो जाता है तो हमारे नमाजों में दिल नहीं लगता है, मामूली सी बीमारियां हो जाती हैं या कभी अस्पताल में जाना पड़ जाए तो तकरीबन 100% ही की नमाजें कजा होने लगती हैं। तो ये हम लोगों की सूरत हाल है। जब ये उलमा की सीरत सामने रहे कि बीमारी के आलम में भी तमाम मुस्तहबात के साथ नमाजों को अदा करते थे और उस हालत में भी इतने तवील और रुकू और सजदे करते थे कि अक्सर शागिर्द थक जाते थे और थक कर वापस चले जाते थे, तो वो ये कहते थे कि मैं जमाल खुदा के नजारे में इतना गर्क होता हूं दौरान नमाज कि फिर मुझे किसी चीज का होश नहीं रहता। और ये भी कहते थे कि जन्नत के शौक में जन्नत बनाने वाले को फरामोश नहीं करना चाहिए, ऐसा ना हो कि आप जन्नत के नजारों के अंदर गर्क हो जाएं और खुद जन्नत बनाने वाले की तरफ से गाफिल हो जाएं। एक दफा खुद अल्लामा तबतबाई फरमाते हैं कि उनसे कह रहे थे कि 3 रोज से मैं इस बात को सोच सोच कर सख्त परेशान हूं कि अगर जन्नत में नमाज की पाबंदी ना हुई तो मैं वहां जाकर क्या करूंगा। और खुद उनके बेटे सैयद मोहम्मद हसन काजी तबतबाई वो फरमाते थे कि जब भी, वैसे तो आप कभी भी बहुत ही सादा लिबास पहनते थे, जब भी लिबास पहनते थे बहुत ही सादा, लेकिन अपने बेहतरीन लिबास को उस वक्त निकालकर पहनते थे वाकई कि जब जिस वक्त नमाज पढ़ने का मौका आता था बेहतरीन लिबास निकालकर पहनते थे और अव्वल वक्त में नमाज पढ़ते थे और बहुत खुशबू लगाते थे और अमामा नए सिरे से बिल्कुल उतार कर दोबारा बांधते थे, बाल को संवारते थे और पूरे एहतमाम के साथ नमाजें पढ़ते थे और फिर नमाजों में मशगूल इस तरह से होते थे। और खुद कहते थे, जो कि असलन एक हदीस का जुमला भी है, कि जिसने अपनी नमाज को महफूज कर लिया उसने तमाम चीजों को महफूज कर लिया। और यही वजह है कि फिर बिलाखिर ऐसी शख्सियत, नमाज का ऐसा एहतमाम, उसके बाद यह सआदत भी मिली कि नजफ अशरफ में वादी सलाम का जो कब्रस्तान है, अगर आपने वहां की जियारत की हो तो वहां पर उस्ताद आयतुल्ला अली आका काजी की कब्र मुबारक और वहां पर बोर्ड भी लगा हुआ है जहां इनकी कब्र है। दुरूद भेजिए मोहम्मद वाले। देखिए नमाज एक ऐसी, हमें तो एहसास भी नहीं होता कि हमारे अतराफ में दौरान नमाज पढ़ते हुए हो क्या रहा। रिवायात में है कि मोमिन अगर तन्हा भी जमात पढ़ता है तो परवरदिगार आलम आसमान से मलाइका को नाजिल करता है और हुक्म देता है कि जाओ और जाकर इस मोमिन की इक्तदा करो, उसके पीछे जाकर नमाज पढ़ो। फरिश्तों के झुंड उतरते हैं और उसके पीछे आकर नमाज पढ़ते हैं, तो मोमिन बज़ाहिर तन्हा खड़ा हुआ नजर आ रहा होता है लेकिन असलन एक फरिश्तों की जमात होती है जो उसके पीछे नमाज पढ़ रही होती है और उस नमाज जमात का सवाब उस बंदे मोमिन को दिया जाता है। तो और वाकई जिस वक्त आप किरात करती हैं, सूरे की अलहम्द पढ़ती हैं, नमाज को और अस्कार को अंजाम देती हैं, अगर वाकयन कोई अपने बरज़ख़ी कान ऐसे पैदा कर ले, सैर सलूक के कुछ मनाजिल को तय कर ले, तो अपने कानों से उन बरज़ख़ी आवाज़ों को जो कि उस शख्स के अतराफ में जितने भी मौजूदात होती हैं वो भी उसके साथ हम आहंग हो जाती हैं उस किरात सूरा में, उनकी आवाज़ को अपने कानों से भी सुन सकता। आयतुल्ला शेख मोहम्मद गरवी इस्फहानी, शेख मोहम्मद हुसैन गरवी इस्फहानी, ये जिस वक्त दर्स देते थे तो कुल 6 अफराद इनके दर्स में होते थे, लेकिन एक से एक बढ़कर उसमें मौजूद होता था। उन्हीं के दर्स में आयतुल्ला सैयद मोहम्मद हादी मीलानी, जो खुद मर्जे वक्त थे और आगा खोई के उस्तादों में से भी थे, वो होते थे। मरहूम आयतुल्ला ईरवानी होते थे। खुद आयतुल्ला सैयद हादी मीलानी फरमाते हैं कि एक दफा हम अपने उस्ताद आयतुल्ला शेख मोहम्मद हुसैन गरवी इस्फहानी से मिलने के लिए गए तो हमारे उस्ताद कमरे में नमाज पढ़ रहे थे। कमरे में आयतुल्ला गरवी इस्फहानी नमाज पढ़ रहे थे। हम वहां अंदर दाखिल होते ही देखें आयतुल्ला सैयद मोहम्मद हादी मीलानी फरमा रहे हैं। हम हैरान और शशदर रह गए कि कमरे की दरो दीवार से उसी किरात सूरा की अलग से कुछ आवाजें सुनाई दे रही थी। फरमा रहे हैं कि आयतुल्ला गरावी इस्फहानी की आवाज अलग थी और अलग से जो दरो दीवार से जो हम आहंग होकर सूरा पढ़ा जा रहा था, वो मौजूदात अतराफ की चीजें जो बेजान बजाहिर आपको नजर आती वो भी साथ में हम आहंग हो जाती। वो तो हादी मिलानी जैसे ओराफा वो जिनके बरज़ख़ी आंख खुली हुई होती है और कानों से वो चीज बहुत से आदि चीजें सुन सकते हैं, उन्होंने इसको महसूस कर लिया कि हाँ, कहते हैं हम हैरान और शशदर खड़े होकर उन आवाजों को सुन रहे थे। तो अब देखिए, असल में इन तमाम चीजों के लिए जरूरी है कि इंसान अहकामात शरीयत का पाबंद हो, और खुद नमाज का भी ये फलसफा यही है। नमाज आपको इस बात का पाबंद बनाती है कि आप अहकामात परवरदिगार के ऊपर अमल पैरा हो और उसकी शराइत के पाबंद हो। अगर कोई शख्स खुद नमाज की जितनी शर्तें पाई जाती हैं, मसाइल फिक्र उसके हैं, उनका अगर पाबंद हो जाए तो ये आम जिंदगी में भी उसको उन मसाइल शरिया का पाबंद बना देती है। जैसे कहा जाता है ना जनाब के, जिस तरह से मुकदमात नमाज होती हैं, वजू करना होता है, जिस्म और लिबास को पाक करना होता है, जगह को देखना होता है, इसके अंदर खुद एक अखलाकियात छुपी हुई, इसमें खुद आपकी एक तरबियत है। लोग सोचते हैं शायद ये मसाइल फिका वगैरह गैर जरूरी इसमें हमें पेचीदगियों में डाला जाता है कि जनाब वजू का पानी ऐसा हो और मुबाह हो और नमाज की जगह भी मुबाह हो और गसा भी ना हो। तो देखिए, अब ये सब चीजें क्या आपको सिखाई जाती हैं कि मुबाह होने के मायने हैं, गसा भी ना होने के मायने ये हैं कि अब आप किसी का हक ना मारें। मालूम है कि अगर ये पानी गसबी है, किसी दूसरे का माल है और जनाब ये जगह गसबी है, यहां पर इजाजत लेनी पड़ेगी इससे, तो इससे ये जो आप अभी फिलहाल नमाज का एहतराम कर रहे हैं, इससे आम जिंदगी में भी इंसान इस बात का पाबंद बनेगा कि वो दूसरों का माल ना खाए। मसलन कपड़े पाक हों उसके, जिसम उसका पाक हो, जगह जिस जगह वो नमाज पढ़ रहा है पाक हो, ताकि ये आम जिंदगी में भी निजासतों से अपने आप को बचाए, पाकीजगी का दर्स इसको मिले। अब आम हालात में भी कोई शख्स जब जिस वक्त हालत नमाज में नहीं है, उस वक्त भी अपने आप को पाक करने की फिक्र में रहेगा, कोशिश करेगा कि निजासत मुझसे बरतरफ हो जाए। तो लिहाजा अब ये किसी पर जुल्म नहीं करेगा, ये किसी चीज की किसी की कोई चीज गसब नहीं करेगा, ये सूद खोरी की निजासत को अपने घर में नहीं लेकर आएगा, ये माल हराम की निजासत को अपने घर में नहीं लेकर आएगा, ये शराब से भी अपने आप को बचाएगा, उसे पता है कि निजासतों से अपने आप को बचाना होता है। तो नमाज का पैगाम जिसका भी वक्त नहीं है, अगर उसको खोलें इसके तमाम अहकामात को, तो मालूम होगा कि इसके अंदर खुद एक बहुत बड़ी अखलाकियात और एक इंसान की एक तरबियत छुपी हुई। नमाज आपको वो देखिए वक्त का कितना पाबंद बना देती है। अगर आप अव्वल वक्त में नमाज पढ़ें, आपको नज्म व ज़ब्त आपको कितना सिखाती, आपकी एक तरबियत करती है। आपको बार 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 3 या 5 औकात के अंदर अगर आप मुस्तहबात को अव्वल वक्त के अंदर अंजाम देने के आदी हैं, तो हर चंद घंटों के बाद आपको बार बार की याद दहानी होती कि देखो तुम खुदा के बंदे हो, तुम आजाद नहीं, तुम्हें अहकामात परवरदिगार की पाबंदी करना। नमाज आपको बहुत ही ज्यादा पुरसकून भी बनाती, आपके आसाब को पुरसकून करती। आज इंसान कितना हर तरफ टेंशन का शिकार है और परेशानियों का शिकार है और कितने अमराज ऐसे हैं, हर दूसरा नौजवान भी एंजाइटी और घबराहट का शिकार हो रहा है। नमाज आपके आसाब को पुरसकून करती, खसूसन जिस वक्त आप हालत सजदा में होती हैं, आप खुद देखें कि आपके अंदर कितनी सुकून वाली कैफियत आ जाती। तो आज ये पूरी जो दुनिया है हमारी, ये फिजिकल एक्सरसाइज पे भी कितना ज्यादा जोर देती और मेडिकल साइंस पर हर वक्त आपको टीवी चैनल्स भी ये बात बताते हैं कि जनाब हर वक्त यानी एक्सरसाइज की बड़ी अहमियत है, वर्जिश होनी चाहिए। तो अगर कोई शख्स, कोई मोमिन अपने तमाम वाजिबात को नवाफिल के साथ भी अदा करता है और रोजाना की 51 रकात इस तरह से नमाज पढ़ लेता है मुस्तहबात के साथ, तो आप खुद सोचें कि कितनी जबरदस्त एक्सरसाइज उसकी रोजाना हो रही है। कितनी दफा सोचें, 51 रकात है तो 51 दफा इतना उठना बैठना और तमाम ये जितनी भी इसके अंदर आपको मूवमेंट्स दौराने नमाज नजर आती हैं, तो कितनी एक्सरसाइज उसकी हो रही है। कितने अफराद ऐसे हैं कि जो सबसे लेजी तरीन, सुस्त तरीन आदमी हो, जिसे काउच पोटैटो वगैरह कहा जाता है, जो बैठा मसलन सिर्फ खाता पीता ही रहता हो, वो भी अगर नमाज का पाबंद हो जाता है तो इतनी एक्सरसाइज उसको लामोहाला जबरन करना पड़ती है जो उसके फायदे के लिए। और लोग आजकल आपको पता है कि बहरहाल वर्जिशों से भाग भी कितना रहे हैं, वो मिलता है ना किसी जगह, एक काफी तंदुरुस्त खातून थी, डॉक्टर के पास गई कि वजन कम करना चाहती हूँ क्या करूं। डॉक्टर साहब ने कहा ऐसा कीजिए, आप खेल खेला करें। कहा डॉक्टर साहब खेल तो मैं इतने अरसे से खेल रही हूँ, आज तक मेरा वजन कम नहीं हुआ। डॉक्टर ने कहा ऐसा कौन सा खेल रही हूँ? तो कह लेंगे चील उड़ी कौवा उड़ा खेलती हूँ मसलन। अब एक उंगली के जरा से इतने इशारे से तो इतना वजन कम नहीं हो सकता। तो पूरी नमाज जो है आपकी, वो इतनी ज्यादा उसके अंदर एक्सरसाइज है पूरे जिस्म की, एक उंगली की नहीं खाली, पूरे जिस्म की इतनी एक्सरसाइज है कि बहरहाल जिस्मानी एतबार से भी बहुत ज्यादा फायदा है इसका। खास तौर पे वो नौजवान कि जो कि बहुत ज्यादा शर्मीले होते हैं, उनके मुताल्लिक भी उलमा ये बयान फरमाते हैं कि अगर उनको नमाज जमात का आदि बना दिया जाए, क्योंकि तो देखिए बहुत ज्यादा शर्मीलापन होना खास तौर पे लड़कों के अंदर, ये बहुत सारी चीजों के अंदर उनको ना मुश्किलात में गिरफ्तार करता है जब वो प्रैक्टिकल लाइफ में आते हैं। तो वालदैन देखेंगे ये गैर जरूरी तौर पर नफसियाती तौर पर मरीज ना बन जाए, कुछ ना हो जाए, उसको आहिस्ता आहिस्ता नमाज जमात की तरफ धकेलें। जब लोगों से मिलेगा, घूमे फिरेगा और जाएगा ये मसाजिद के अंदर, तो खुद ब खुद ये अपने उस चीज को ओवरकम कर लेगा। खवातीन के यहां पर इतने मौके नहीं है, वरना खवातीन के लिए भी बहरहाल ये है कि उनके लिए भी नमाज जमात का हुक्म है, क्योंकि जो बातें मर्दों के लिए हैं उस लिहाज से जाहिर है कि कोई ऐसी बेबाकी या हर वक्त का बाहर निकलना, ये तो इस्लाम नहीं सिखाना चाहता। इसके जरिए खवातीन हर वक्त बाहर निकली रहे, लेकिन नमाज जमात का हुक्म उनके लिए भी ऐसे ही। और यहां पर इतने मौके नहीं, लेकिन जहां पर हैं तो खवातीन उससे फैज भी उठाती। तो बहरहाल खुद एतमादी इससे इंसान के अंदर पैदा होती। रुकू और सजदा जब इंसान करता है, अगर वाकई देखें खून का दबाव कम होता है, ज्यादा होता है, और उन जगहों के ऊपर भी खून पहुंचता है जहां आमतौर पर खून की सप्लाई इतनी अच्छी नहीं है, लेकिन जो इसके अंदर चीजें पाई जाती हैं नमाज में, जो मूवमेंट होती है आमतौर पर, जैसे जिस तरह सजदे में जा रहे हैं, फिर उठ रहे हैं, फिर बैठ रहे हैं, फिर सजदे में जा रहे हैं, उठ रहे हैं, बैठ रहे हैं, तो इसमें उन जगहों के ऊपर भी खून की तमाम सप्लाई पहुंचती है। और खासतौर पर अगर कोई रुकू और सजदा उस तरह से मुस्तहबात के साथ अगर अंजाम देते, जैसे अभी आगे चलकर रुकू के अंदर भी तस्कर आएगा, तो उससे उसकी रीढ़ की हड्डी के जोड़ और जो गर्दन की जो हड्डी के जोड़ों की बहुत सही वर्जिश होती है, हालांकि रुकू में और सजदे में इस तरह से जाते हुए। तो आपके हर तरह से फायदा ही फायदा है नमाज में। और देखिए हर गुनाह जो भी इंसान करता है ना, उसके नफसियाती असरात तो जरूर होते हैं, उसके नफसियात के ऊपर बहुत बुरा असर पड़ता है जो भी शख्स अगर कोई इस अंदाज से गुनाहों के अंदर मुबतला होता है। तो नमाज जब उसको गुनाहों से बचाती है, जब वो नमाज का पाबंद होता है, तो उन नफसियाती अमराज से भी खुद ब खुद बच जाता है वो, जो कि गुनाहों के जरिए पैदा होते हैं। ये जितने भी आपको जराइम पेशा अफराद नजर आते हैं, इनके तो शख्सियात सामने नहीं है, वरना बहुत नफसियाती अमराज के अंदर गिरफ्तार होते हैं। तो उन तमाम नफसियाती अमराज से भी इंसान बच जाता है, क्योंकि बहरहाल गुनाहों के जरिए जो नफसियाती अमराज पैदा होते हैं, उसको उससे नमाज उसको बचा लेती है। अच्छा, आपने देखा होगा, वरना जो डॉक्टर हजरात हैं वो उनको पता है कि जो हमारे उलमा और मराजे हैं, और बहैसियत इस लिहाज से कि तिब से भी वाबस्ता होने के और मदरसे के अदना एक खिदमत गुजार होने की हैसियत से भी काफी अरसा उलमा की जूतियां सीधी करते हुए गुजारा है, तो कितने उलमा को हमने देखा है कि जिस्मानी अमराज तो कुछ ना कुछ बीमारियां साथ में होती हैं, लेकिन आज तक हमने, चाहे वो बड़े उलमा हों या छोटे उलमा हों, यानी उनके मुकाबले में चाहे उलमा मराजी उससे जरा इल्म में कम, उससे कम, या आम तौर पर जो आलिम होते हैं सही, उनमें कभी भी हमने नफसियाती अमराज नहीं देखे। जिस्मानी अमराज होंगे, लेकिन नफसियाती अमराज आमतौर पर उलमा के अंदर नहीं पाए जाते, क्योंकि ओवरऑल एक गुनाहों से बचने की सलाहियत और मलिका उनमें पैदा हो जाता है। तो ये तमाम चीजें ऐसी हैं कि इंसान अपने आप को बहुत सारी चीजों से बचा सकता है अगर वो नमाजों का आदि बन जाए। और देखिए वाकईतन एक ऐसा अमल है कि गुनाहों से इंसान बचता कैसे, खुद इमाम जमाना अलैहिस्सलातु वस्सलाम ने बाकायदा बिहारुल अनवार की जो तीसरी जिल्द है उसमें इमाम ज़माना अलैहिस्सलाम की एक तौकीय मुबारक है कि जिसमें इमाम ने फरमाया कि नमाज से ज्यादा कोई अमल भी शैतान की नाक को रगड़ने वाला नहीं। ये तो आपके दिमाग में, ताकि एक दिमाग में रहे कि शैतान की एक तस्वीर आपके दिमाग में पैदा हो जाए कि सबसे ज्यादा शैतान की नाक जिस अमल से रगड़ती है इमाम फरमाते हैं कि वो नमाज है। लिहाजा इमाम फरमाते हैं कि तुम नमाज पढ़ो और इसकी नाक खाक में रगड़ दो, इस तरह तुम गुनाहों से भी इंसान अपने आप को बचा लेगा। और यही वजह है कि जो कुरान में परवरदिगार भी बार बार कहता है कि अक़िम अस्सलात लिज़िक्री, यानी मेरी याद के लिए नमाज को कायम करो, मेरी याद को पैदा करने के लिए तुम नमाज को कायम करो। और ये जो आप सुनती हैं कि अल्लाह बिज़िक्रिल्लाह तत्मईन्नल क़ुलूब, के वाकईतन लोगों को इत्मीनान कल्ब जो है वो खुदा की याद से पैदा होता है। खुदा की याद, अब तिलावत कुरान भी है, अस्कार भी खुदा की याद पैदा करते हैं, इसी तरीके से नमाज भी खुदा की याद को पैदा करती है। तो इंसान नमाज का अगर पाबंद हो जाए, और यही वजह है कि उलमा फरमाते हैं कि ये जो है असल में दिल के अमराज, जो दिल के मरीज हैं या दिल के अमराज से बचना चाहते हैं वो भी जिक्र खुदा ज्यादा से ज्यादा करें, क्योंकि परवरदिगार ने कह दिया कि इत्मीनान कल्ब इससे हासिल होता है। यानी दिल के तमाम अमराज और बीमारियां भी, जो कि इत्मीनान कल्ब का एक दूसरा एक मिजाज भी है जिस्मानी एतबार से भी, उससे भी इंसान अपने आप को बचा सकता। तो खाली यही नहीं कि हम सिर्फ दवाओं का और इनके मोहताज रहें, बल्कि इन तमाम रूहानी चीजों को भी जिस्मानी बीमारियों से बचाव के लिए इस्तेमाल करना चाहिए। और यही वजह है कि हमारे जो आइम्मा अलैहिस्सलाम थे उनका बाकायदा कि जब भी किसी मुश्किल में गिरफ्तार होते थे नमाजें पढ़ना शुरू कर देते थे, और मुश्किलात और बचा जो बलाएं हैं उनसे निजात के लिए दूसरे लोगों को भी नमाजों की तालीम करते थे। आप देखिए, उठाकर कुतुब हदीस क्या आया इमाम के पास कि मौला में फला मुश्किल में गिरफ्तार हूं, इमाम ने कहा दो रकत नमाज पढ़ो, और इस तरह से नमाज का एक तरीका भी बताया उसने। कितनी अलग अलग नमाजें इस तरह से बयान की गई। तो इसी तरह से जिस तरह हम आइमा से तवस्सुल करते हैं, मासूमीन से तवस्सुल करते हैं अपनी परेशानियों और बलाओं के लिए, इसी तरह से उलमा फरमाते हैं कि नमाजों से भी तवस्सुल का हुक्म दिया गया। नमाज असल में शुक्रगुजारी का एक जज्बा भी पैदा करती, यानी नमाजों की तरफ इंसान मुतवज्जे हो जाए। और ये जो शुक्रगुजारी का जज्बा, इसके मुताबिक आयतुल्लाह दस्तगैब शिराजी, शहीद आयतुल्लाह दस्तगैब शिराजी फरमाते थे, बाकायदा अपनी किताब के अंदर भी उन्होंने लिखा है कि कुत्ते को अगर एक दफा भी इंसान हड्डी डाल दे तो उस कुत्ते के अंदर एक शुक्रगुजारी का जज्बा पैदा हो जाता है। वो उसको, जिसने हड्डी डाली है उसको देखकर दुम हिलाने लगता है, उसके ऊपर अगर कोई हमला आवर हो तो उसको बचाने की कोशिश करता है, कोई अजनबी उसके घर में दाखिल होने की कोशिश करे उसके ऊपर भौंकने लगता है। तो क्या इंसान शुक्रगुजारी में कुत्ते से भी कमतर है? सोचिए आप कि इतनी नेमतें उस परवरदिगार ने दी, उसके सामने सर को नहीं झुकाता है। आपसे बेहतर तो, यानी वो फरमाते हैं कि ऐसे अफराद के जो नमाज नहीं पढ़ते या जो नमाज को छोड़ते हैं उनसे यकीनन एक कुत्ता बेहतर। और जो कुरान की आयत भी है, ओलाए का कल अनआमे बल हम अवल्लो, वाकयातन यानी जानवरों से भी बदतर हो गए हैं अफराद के जो कि नमाजों को नहीं पढ़ते। और यही वजह है कि आयतुल्ला दस्तगैब शिराजी की जो किताब आलम बरजख है, बरजख के नाम से, उसके अंदर भी उन्होंने एक रिवायत लिखी, कहा कि जमीन तीन मौकों पर नाला और फरियाद बुलंद करती, यानी तीन मौकों पर चीखती चिल्लाती गम से। उनमें एक मौका उस वक्त होता है जब कोई मजलूम, किसी मजलूम का खून नाहक जमीन पे गिरता है, जैसे कि आजकल तो मुसलसल खून नाहक गिर रहा है, उस वक्त जमीन नाला और फरियाद बुलंद करती। दूसरा मुकाम उन्होंने लिखा कि जिस वक्त जानी गुसल करता है उसके जिस्म का पानी जमीन पे गिरता है, उस वक्त वो नाला फरियाद बुलंद करती है। और तीसरा वो मौका कि जब इंसान नमाज फजर के वक्त सोता रहे और दो रकत, फकत दो रकत नमाज फजर के लिए भी ना उठे, उस वक्त जमीन नाला फरियाद बुलंद करती, चीखती है चिल्लाती। देखिए उलमा ने एक चीज और भी लिखी है कि जो जमीन है ना, ये भी मां की तरह से, कहा जाता है ना कि मोमिन ख्वा नेक हो या बदकार, उसको फिशार होता है। लेकिन मोमिन की जो फिशार की कैफियत ये बताई गई है कि देखिए, मुत्तकी भी अगर उसके अंदर आता है और उसको भी फिशार अगर होता है तो फिशार के माने दबाना, तो जमीन की मिसाल माँ से दी गई है कि जिस तरीके से एक माँ जब कोई मुद्दतों बिछड़ा हुआ बच्चा उससे आकर मिलता है तो उसको खुशी से जिस तरह से भींच के गले लगाती है, बस इसी तरह का फिशार एक मोमिन और मुत्तकी को होता है। तो इंसान इसी मिट्टी से पैदा हुआ है, ये मिट्टी उसकी माँ की तरह से। अब माँ जो है वो जो गिर गया और बुका की आवाज बुलंद कर रही है, वो इसके इस गुनाहों के बायस है कि अरे ये नमाज फजर के लिए शख्स सो रहा है मेरा बेटा, और ये नमाज फजर जो है अपनी कजा कर रहा है, और कि कितना बड़ा अपना नुकसान करने जा रहा है। वो नाला फरियाद और बुका बुलंद करती, जैसे कोई बच्चा सारे साल जो है वो मेहनत करे, इम्तिहान की तैयारी करे और फिर सोता रह जाए और इम्तिहान देने के लिए ना जाए, तो माँ कैसे परेशान होगी, कैसे चीखेगी चिल्लाएगी कि इसका ये साल जाया हो रहा है, अरे ये सोकर अपने साल को कैसा, अपने आप का कितना बड़ा नुकसान कर रहा है। वो चीखेगी चिल्लाएगी, बिल्कुल इसी तरीके से वो जमीन भी नाला और फरियाद बुलंद करती है कर ये नमाज फजर के बाद सो रहा है, ये कितना बड़ा अपना नुकसान करने जा रहा है। वो नाला और फरियाद की आवाजें बुलंद करती, वो तो वही जैसे अभी मैंने कहा कि अगर वाकई हमारे बरज़खी आंखें और कान जो है खुल जाएं तो हम इन चीखों की आवाजों को अपनी आंखों से सुन सकते हैं। तो बहरहाल ये जो नमाज है, ये नमाज मोमिन और मलकुल मौत के दरमियान शफी भी बन जाती है। फिर मलकुल मौत इस नमाज की सिफारिश की वजह से बहुत आराम से उसकी रूह को कब्ज करता, कब्र में भी ये नमाज साथ साथ जाती और कब्र में भी जाकर मोमिन का हमदम और मोनिज बन जाती। अच्छा, दुनिया के अंदर भी अगर देखें, दुनिया में भी ये रोजी और रिस्क के अंदर बरकत लेकर आती है, आमाल जो है वो हमारे कबूल होते हैं। रिवायात में आया है कि कयामत के दिन ये सर का ताज हमारे बन जाएगी, आतिश जहन्नुम से सिपर बन जाएगी, पुल सरात से गुजरने का एक परवाना जो है वो बन जाएगी, जन्नत की जो है कुंजी बन जाएगी, हूरों का महर इसको करार दिया जाता है और जन्नत की कीमत इस नमाज को करार दिया जाता है। यानी वाकयातन एक ऐसी चीज है नमाज कि हर, अब जो इसका आपका साथ हो गया तो ये फिर उसके बाद जन्नत तक आपके साथ साथ जाएगी, और उन तमाम बरजखी जो जिंदगी होगी और अजाबों वाला कोई सिलसिला खुदा ना खास्ता आने वाला होगा तो उन सबको ये बरतरफ करवाएगी, इसको अपने अब से अभी से इसको अपना एक ऐसा साथी और दोस्त करार दे दें, इससे एक ऐसी उन्सियत पैदा हो जाए, फिर आप देखेंगे हर जगह ये मुजस्सम होकर आपका साथ देगी। और यही इसी कोई वजह से कहा जाता है रिवायतों में भी कि नमाज को मीजान कहा गया, इसी की बुनियाद पर आमाल तोले जाएंगे, कबूल किए जाएंगे, इसी की बुनियाद पर रद्द किए जाएंगे। तो नमाज को इसी बुनियाद की वजह से इसको मीजान भी कहा गया। अफसोस है कि इंसान इस नमाज को जाया करता रहे, और जो पढ़ने वाले भी हैं, जो इसको पढ़ भी रहे हैं, वो इस तरह से सरसरी तौर पर पढ़ते हैं जैसे कोई बहुत बड़ा बोझ है जो हमारे सर पर लाद दिया गया हो और उसको उतार कर फेंकना हो। अच्छा, अब आ जाइए अपनी उस गुफ्तगू से जो पिछली बार शुरू हुई थी उससे मुत्तसिल कर देते हैं इसको। एक तो पिछली बार एक मसला लिहाज से गलत बयान हो गया था, उसकी एक इसलाह हो जाए कि फुरादा नमाज में भी सूरह अलहम्द को खत्म करने के बाद खुद आगा सिस्तानी का भी यह नजरिया है कि अल्हम्दुलिल्लाह रब्बिल आलमीन कहना मुस्तहब, यानी अभी आपने पूरी सूरह अलहम्द खत्म की तो ख्वाह जमात की नमाज हो ख्वाह फुरादा हो अल्हम्दुलिल्लाह रब्बिल आलमीन कहना यह मुस्तहब, ये इसकी इसलाह कर लीजिएगा जो पिछली मर्तबा के लिहाज से एक बात हुई थी। अच्छा, अब दो एक बातें और थी कि हमने पिछली क्लासेस के अंदर सूरह अलहम खत्म की थी, उसके बाद सूरह तौहीद की कुछ बातें बयान हो रही थी लेकिन वक्त की कमी की वजह से रह गई, तो थोड़ा सा देर रुक के सिर्फ 2-3 मिनट सूरह तौहीद की कुछ बातों को मुकम्मल कर दिया जाए। देखिए, नमाजों में कहा, पिछली बार भी बयान हुआ था कि सूरह तौहीद की इतनी ज्यादा फजीलत है, और फजीलत यूं हम बयान कर रहे हैं ताकि आपको अंदाजा तो हो कि जब हम नमाज में सूरह तौहीद पढ़ रहे हैं इसका फायदा क्या है, ये कितना अजीम सूरह है। कि पैगंबर इस्लाम से एक दफा यहूदियों ने आकर कुछ सवाल पूछे थे, तो देखिए पैगंबर इस्लाम एक लफ्ज भी खुद से नहीं कहते थे, पैगंबर ने 3 दिन तक इंतजार किया और इस दौरान इस 3 दिन के इंतजार के बाद फिर परवरदिगार आलम ने सूरह तौहीद को नाजिल किया, और इससे भी देखिए एक पैगाम ये निकला कि शरई और दीनी बातें जो हैं जानबूझकर या मनगढ़ंत तौर पर बयान नहीं कर देनी चाहिए जब तक कि मुकम्मल इस सिलसिले में जो है वो तहकीक ना हो जाए। तो पैगंबर ने उन यहूदियों के सवाल के जवाब देने में भी 3 दिन तक इंतजार किया, यहां तक कि सूरह तौहीद को परवरदिगार ने नाजिल किया। और वो जो छठे इमाम की रिवायत भी है कि जब पैगंबर के एक सहाबी साद इब्ने मुआज उनका जनाजा पैगंबर ने पढ़ा था तो जिब्रील 70,000 फरिश्तों के साथ उनकी जनाजे में शिरकत के लिए आए थे। तो पैगंबर ने जिब्रील से पूछा था, ये जिब्रील ये बताओ कि क्या वजह है कि तुमने इतनी ज्यादा बड़ी तादाद में फरिश्तों के साथ इसकी नमाज जनाजा में शिरकत की। कहा कि या रसूलल्लाह, मुआज हर हाल में चलते फिरते उठते बैठते सवारी या पैदल सूरह तौहीद की तिलावत किया करते थे। दुरूद भेजिए मोहम्मद। और इतना अहम तरीन ये सूरह है वाकईतन कि उलमा ने तिब्बुल आइमा के नाम से जो किताबें भी लिखी हैं उसमें भी हमारे पांचवें इमाम इमाम मोहम्मद बाकिर अलैहिस्सलाम वो फरमाते हैं कि जैसे दांत का दर्द अगर किसी को, यानी एक तो हम देखिए नमाज के अंदर भी जो आप पढ़ रही हैं और आम जिंदगी में भी सूरह तौहीद, दांत का अगर किसी को शदीद दर्द है तो दर्द की जगह पर हाथ रखकर अगर कोई शख्स इमाम फरमाते हैं एक दफा सूरह अलहम्द, एक दफा सूरह इखलास और सूरह नमल की आयत नंबर 88 ये अगर पढ़ेगा तो फौरन दांत के दर्द में आराम आ जाएगा। हम सूरह तौहीद और सूरह नमल की आयत नंबर 88 बच्चों को भी याद कराना चाहिए। आमतौर पर दांत का दर्द घर में रहता है, डेंटिस्ट के पास ऐसे मौके पर उठता है कि जाना पॉसिबल नहीं होता है। और यही उलमा फरमाते हैं यही वाला तरीका अगर किसी की आंख में दर्द हो तो उसके लिए भी यही है, दर्द वाली जगह के ऊपर हाथ रखे और हम्द और सूरह तौहीद पढ़े और उसके बाद सूरह नमल की आयत नंबर 88 की तिलावत करें तो आंख के दर्द के लिए भी बहुत मुजर्रब है, फौरी आराम आ जाता है। देखिए बहुत सारी चीजें ऐसी मुरतब यहां पर नहीं होती हैं, वरना लोग जो प्रैक्टिस करते हैं वाकई हैरान होते हैं कि जो हमने सुना था वो बिल्कुल ऐसे ही इसको पाया। इसी तरह से अगर किसी को बहुत शदीद बुखार हो उसके मुतालिक उलामा ने लिखा कि अगर सूरह तौहीद की 10 तस्बीहां यानी 1000 मरतबा अगर कोई शख्स सूरह तौहीद की तिलावत कर ले और उसके बाद परवरदिगार को हजरत जहरा के वास्ता देकर दुआ करे, यानी शदीद और तेज अगर बुखार हो और 1000 मरतबा सूरह इखलास पढ़कर, और बहुत सारे मिलकर भी लोग इस काम को अंजाम दे सकते हैं, उसके लवायकीन में से एक तस्बीह मैं पढ़ूंगा, एक तस्बीह उस 10 अफराद और उसके बाद परवरदिगार को हजरत जहरा के हक की कसम देकर, उसके अंदर उलमा ने लिखा है, या उनका वास्ता देकर अगर दुआ करे तो लाजमी उसी वक्त बुखार उतर जाएगा। और इसी तरह से सूरह इखलास के लिए कि सफर पर अगर कोई शख्स जा रहा है तो 11 मरतबा अगर इसको पढ़कर निकले तो मुकम्मल अमनियत के साथ सफर गुजरेगा। आयतुल्ला अब्दुल करीम कश्मीरी जो अमलियात के आयतुल्ला गुजरे हैं वो फरमाते हैं, यानी उरफा में से थे, कि इसका हमेशा पढ़ना सूरह इखलास का ये आपकी यकीन में बहुत इजाफा कर देता है और जैसे जैसे यकीन बढ़ता जाएगा वैसे वैसे गुनाहों से दूरी बढ़ती जाएगी, वैसे वैसे सैर सलूक के मनाजिल तय होंगे। और हमारे पांचवें इमाम ये बात बयान फरमाते हैं, कि 10 मरतबा रोजाना इसको पढ़ना तमाम गुनाहों को माफ करवा देता है। सोने से पहले अगर कोई शख्स इसको पढ़े तो छठे इमाम फरमाते हैं कि 50 साल के गुनाहों को माफ कर देता है। असूल काफी है, 50 साल के गुनाह माफ हो जाते हैं फकत एक दफा तिलावत करने से सोने से पहले। और सोने से पहले अगर सूरह इखलास पढ़ ले तो 50 फरिश्ते परवरदिगार भेजता है जो उसकी हिफाजत के ऊपर मामूर हो जाते हैं। और अमीरुल मोमिनीन ने तो यहां तक इरशाद फरमाया है कि घर में जिस वक्त इंसान दाखिल हो उस वक्त अगर सूरह तौहीद की तिलावत करते हुए दाखिल होगा तो फकर व फाका दूर हो जाएगा, यानी आप अंदर सूरह तौहीद पढ़ते हुए दाखिल होंगी और दूसरे दरवाजे से या उसी वक्त जो है फकर व फाका घर से रुखसत हो जाएगा। और इसकी बार बार तिलावत आपकी अहम जिंदगी जो आपकी जिंदगी है उसमें जितनी भी इस तरह की चीजें हैं जो बहुत इंपॉर्टेंट आपके लिए होती हैं और खुद हमारी अपनी जिंदगी। कहा जाता है कि अगर कोई शख्स एक दफा इसकी तिलावत कर ले तो उसकी अपनी जिंदगी के अंदर बरकत आ जाती है, दो बार तिलावत कर ले तो अपनी जिंदगी प्लस उसके खानदान वालों की जिंदगी में बरकत आ जाती है, और अगर रोजाना 3 मरतबा तिलावत कर ले तो अपनी, अपने खानदान, हत्ता के पड़ोसियों तक की जिंदगी में बरकत इससे आ जाती है, सूरह तौहीद को पढ़ने से। अल्लाहुम्मा सल्ली अला मुहम्मद। और अगर सुबह सूरज निकलने से पहले 11 मरतबा सूरह इखलास पढ़ ली जाए तो उस रोज शैतान ख्वाह कितना ही जोर क्यों ना लगाए उससे कोई गुनाह नहीं करवा सकता। तो इसको पढ़ने से हर चीज में बरकत है, हत्ता कि आपकी उम्र में, आपकी जिंदगी में, आपकी सेहत में। इसके अलावा आप अगर मुतालिया करना चाहती हैं, आप पढ़ाई करना चाहती हैं, आपके इल्म में, आपके अखराजात में, आपके माल में, तिजारत और बिजनेस कोई शख्स कर रहा है, मुलाजमत कोई कर रहा है, हर चीज में आसानियां ही आसानियां सूरह इखलास पैदा कर देती। अलबत्ता इसको सही तौर पर पढ़ना है और इसको सही किरात के साथ इसको पढ़ना है। और जैसे इसके अंदर बहुत सारी चीज, मैंने जब पिछली क्लासेस हुई थी जिसमें सूरह तौहीद की कुछ तलफ्फुज़ की गलतियां भी बताई थी, तो उसमें एक चीज ये भी आई थी कि जो गलती तो नहीं थी बल्कि कि कई तरीकों से इसको पढ़ा जा सकता है, खासतौर पर जो उसकी आखिरी आयत है, वलम यकुल लहू कुफुवन अहद। तो कुफ अन हर तरह से इसको पढ़ा जा सकता है। अब आपके सामने हम एक क्लिप पे आपको दिखाते हैं, इसको आप बहुत बगौर, खासतौर पर इसकी आखिरी आयत, वरना इसके अंदर अपनी, और इसको कितने तरीकों से पढ़ा जा सकता है, एक दफा और पहले भी जिक्र हुआ था उसका और हमने वो क्लिप सुनवाया था आपको, लेकिन ये कि इसको दोबारा तकरार हो जाए, आपको उसका सही मौका जो है वो अब आ गया है। तो अब आप इसकी सुनिएगा, खासतौर पर आखिरी वाली जो आयत है, तो कितने अलग अलग तरीकों से भी इसको पढ़ा जा सकता है।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم
قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد بسم الله الرحمن الرحيم قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفؤا أحد بسم الله الرحمن الرحيم قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد بسم الله الرحمن الرحيم قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد بسم الله الرحمن الرحيم قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفؤا أحد بسم الله الرحمن الرحيم قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد بسم الله الرحمن الرحيم قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد بسم الله الرحمن الرحيم قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد. بسم الله الرحمن الرحيم. قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد. بسم الله الرحمن الرحيم. قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد.
تو آپ نے دیکھا کہ ابھی تو آپ نے بہت کیونکہ تیز رفتاری سے گیا یہ معاملہ، لیکن اگر آپ اس کو سنیں تو کئی طریقوں سے اس کو پڑھ سکتے ہیں، اور علماء بھی اس کو اسی انداز سے پڑھتے رہے ہیں. اب آپ کو ایک کلپ اور بھی دکھاتے ہیں. کہ مراجع بھی کوفو ون کو کف ان بھی پڑھتے ہیں. تو اپنی ایسا نہیں کہ صرف ایک تھیوریٹیکل ایک مسئلہ بتایا گیا ہے، لیکن عام زندگی میں بھی ایسا ہو رہا ہے.
بسم اللہ الرحمن الرحیم. قل هو الله احد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا احد كفوا احد.
بسم الله الرحمن الرحيم. قل هو الله احد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا احد.
اچھا، اب الحمد پڑھ لی ہم نے، سورہ قل هو الله احد پڑھ لی. اب اس سے پہلے کہ رکوع کے اندر جائیں تو تیسری اور چوتھی رکعت میں کیونکہ یا تو سورہ الحمد پڑھی جاتی ہے یا پھر زیادہ بہتر ہے کہ تسبیحات اربع یہ پڑھی جائیں. اب تھوڑا سا تسبیحات اربع، سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر، یہ خود اتنا ایک عظیم کلمہ اور جملہ ہے کہ واقعتاً اب تک آپ سرسری طور پر اگر پڑھتے رہی ہوں تو اب آپ کو اندازہ ہوگا کہ کتنا عظیم کلمہ آپ اپنی زبان سے سرسری طور پر نکال رہی ہیں. کہا جاتا ہے کہ روایات میں کی جو چار تسبیحات ہیں، سبحان اللہ ہے، ایک والحمد للہ ہے، پھر ولا الہ الا اللہ واللہ اکبر، جب اسے تسبیحات اربع انہی چار تسبیحات کہا جاتا ہے. انہی چار تسبیحات پر خانہ کعبہ کی دیواریں استوار ہیں. اور اس میں ایک ایک لفظ جو ہے اس کے اگر فضائل بیان ہوں تو سبحان اللہ کے لیے الگ کلاس رکھی جا سکتی ہے، الحمدللہ کے فضائل کے لیے الگ رکھی جا سکتی ہے، پھر ولا الہ الا اللہ کے لیے الگ اور اللہ اکبر کے لیے الگ. تک آپ نے خود اس سے پہلے جب ہماری تکبیرت الاحرام کی گفتگو ہوئی تھی تو پوری ایک نشست کے اندر اللہ اکبر کے فضائل اس کے اندر بیان ہوئے تھے. تو اتنی، اور سوچیں کہ یہ چاروں تسبیحات مل کر آپ تیسری اور چوتھی رکعت کے اندر پڑھتی ہیں تو کتنا اس کے فضائل ہوں گے کہ ان چاروں تسبیحوں کو جمع کر کے پھر اس کو جو ہے اس انداز سے پڑھا جاتا ہے تیسری اور چوتھی رکعت میں. تو تسبیحات اربع جو ہیں یہ کتنی مرتبہ پڑھنی چاہیے؟ تو اس میں یہ ہے کہ ایک دفعہ پڑھنی تو واجب ہے تیسری اور چوتھی رکعت میں، کہ ایک دفعہ کم سے کم اس کو پڑھیں یہ احتیاط کے مطابق. اگر ایک دفعہ پڑھیں تو یہ واجب ہے، اور احتیاط کے مطابق یہ ہے کہ کم سے کم تین مرتبہ تسبیحات اربع پڑھی جائیں. دو دفعہ بھی پڑھ سکتے ہیں لیکن تین دفعہ پڑھنا زیادہ احتیاط سے قریب ہے. اچھا، اب تسبیحات اربع کو کتنی آواز میں پڑھنا چاہیے؟ کیونکہ لوگ عام طور پر یہ مس کانسیپشن ہے اور سمجھتے ہیں کہ جو جہری نماز ہے کیونکہ وہ بلند آواز سے پڑھی جاتی ہے تو تسبیحات اربع کو بھی شاید بلند آواز سے پڑھنا چاہیے. نہیں، تیسری اور چوتھی رکعت میں جو تسبیحات اربع جو پڑھی جا رہی ہیں اس کو ہمیشہ آہستہ آواز میں پڑھنا ضروری ہے. اس کو بلند آواز سے نہیں پڑھ سکتے، خواہ وہ نماز جہری نمازی کیوں نہ ہو، یعنی فجر مغرب عشاء کی جو دو رکعت ہوتی ہیں وہ تو بلند آوازی سے پڑھی جائیں گی، لیکن جب مغرب کی تیسری یا چار رکعتی نماز کی تیسری اور چوتھی رکعت پڑھیں گے تسبیحات اربعہ کو ہمیشہ آہستہ آواز میں پڑھا جائے گا، خواہ اگر الحمد پڑھیں تو اسے بھی آہستہ آوازی میں پڑھا جائے گا. لیکن اگر تسبیحات اربعہ کو کوئی شخص چار مرتبہ پڑھ لے تب بھی کوئی حرج نہیں ہے، تسبیحات اربعہ کو چار دفعہ بھی پڑھا جا سکتا ہے اور اس سے نماز پہ فرق نہیں پڑتا. کیا تسبیحات اربعہ سے پہلے بسم اللہ پڑھی جائے؟ یہ لوگوں کے بہت دماغ میں سوال اٹھتا ہے. تو دیکھیے اسلام میں الگ سے کوئی حکم نہیں ہے کہ تسبیحات اربعہ سے پہلے آپ بسم اللہ پڑھیں، بلکہ بسم اللہ کے بغیر ہی اس کو پڑھنا چاہیے. لیکن اگر کوئی شخص بسم اللہ پڑھ کر تسبیحات اربعہ پڑھتا ہے تو اس سے بھی نماز باطل نہیں ہوتی ہے، نماز پر فرق نہیں پڑتا ہے. البتہ بہتر یہی ہے کہ بسم اللہ کے بغیر پڑھی جائے، کیونکہ اس کا حکم نہیں دیا گیا. اور اگر کوئی شخص پڑھ بھی رہا ہے بسم اللہ تو ایک ذکر مطلق کی نیت سے پڑھے، اور یعنی خصوصیت کی نیت نہ کرے کہ اللہ نے حکم دیا ہے کہ اس سے پہلے بسم اللہ پڑھی جائے. اچھا، اگر کوئی شخص تسبیحات اربعہ پڑھنا بھول جائے، بعض اوقات یہ ہوتا ہے نا کہ خیال میں اپنے کھڑے ہوئے تیسری اور چوتھی رکعت میں اور دماغ ادھر ادھر بھٹک گیا اور رکوع کے اندر چلے گئے، تسبیحات اربعہ پڑھنا کوئی بھول جائے، تو آغا سیستانی بھی فرماتے ہیں کہ احتیاط مستحب یہ کہ دو سجدے سہو بجا لائے. دیکھیے تسبیحات الحمد کا سورہ بھول جائے تو اس کے لیے الگ سے دو سجدے سہو نہیں ہے، بلکہ تسبیحات اربعہ اگر کوئی شخص پڑھنا بھول جائے تو اس کے لیے دو سجدے سہو بجا لائے. احتیاط مستحب البتہ واجب تو نہیں ہے. اور تسبیحات اربعہ کو کہا جاتا ہے یہ جہنم سے آگ کے مقابلے کے لیے ایک ڈھال ہے، اور نمازوں سے ہٹ کر بھی اس کو پڑھنے کی بڑی تاکید آئی، نماز کے بعد خاص طور پر پڑھنے کی بڑی تاکید آئی. مسافر کے لیے بہت تاکید ہے کہ سفر میں اگر کوئی شخص ہو تو نمازوں کے بعد تسبیحات اربعہ پڑھے. تو اب آپ تھوڑے سمے اس کی بھی بیان کر دوں تاکہ آپ کے سامنے ایک اندازہ ہو جائے کہ جب نمازوں سے ہٹ کر اس کے اتنے زیادہ فائدے ہیں تو خود نماز کے دوران پڑھنے سے، کیونکہ نماز میں جو قرات کی جاتی ہے اس کا 10 گنا زیادہ عام نماز میں قرات سے، مثلا آپ عام زندگی میں جس وقت نماز نہیں پڑھ رہی ہیں جو قرات قرآن یا سوروں کی تلاوت کرتی ہیں اس سے کہیں زیادہ ثواب دوران نماز ان سوروں کی تلاوت کا ہے. تو اسی طرح سے تسبیحات اربعہ بھی اگر عام طور پر پڑھ رہی ہیں ان کا ثواب سن لیں تو آپ کو خود بخود اندازہ ہو جائے گا کہ نمازوں میں کتنا زیادہ ثواب ہوگا. تو قطب راوندی نے باقاعدہ امیر المومنین علیہ الصلاۃ والسلام سے ایک صحابی سے برا بن عازب، ان سے امیر المومنین نے فرمایا کہ ایسی بات میں تم کو بتاؤں کہ اگر تم اسے بجا لاؤ تو خدا کے تم پکے اور سچے دوست بن جاؤ گے. خدا کے پکے اور سچے دوست. اس نے کہا جی جی ضرور مولا، بیان فرمائی. امام نے فرمایا کہ ہر نماز کے بعد 10 مرتبہ تسبیحات اربعہ پڑھا کرو، اور اگر تم نے ایسا کیا تو دنیا سے تمہاری 1000 بلائیں دور ہوں گی، دنیا کی 1000 بلائیں. امام نے فرمایا ان 1000 بلاؤں میں سے ایک بلا صرف میں بتاتا ہوں، وہ ہے دنیا سے مرتد ہو کے جانا. یعنی ایک تو اتنا بڑی بات کہ انسان مرتد ہونے سے بچ جائے گا، یہ دنیاوی 1000 بلاؤں میں سے ایک بلا صرف کی نشاندہی کی، اور آخرت کے 1000 درجات تمہارے لیے ذخیرہ کیے جائیں گے، جن میں سے ایک ذخیرہ یہ ہے کہ رسول اللہ کی ہمسائیگی کا شرف تم کو عطا کیا جائے گا. واجب نمازوں کے بعد ہر نماز کے بعد صرف 10 مرتبہ تسبیحات اربعہ پڑھنا، یہ آپ دیکھ لیجئے. یعنی 1000 دنیاوی بلاؤں سے نجات جن سے ایک مرتد ہونا ہے، اور 1000 آخرت کے درجات تک رسائی جس میں سے ایک درجہ پیغمبر اسلام کی ہمسائیگی کا شرف. اچھا، پھر اس کے بعد اگر کوئی شخص 30 مرتبہ نماز کے بعد اسے کہیں تو ہمارے چھٹے امام امام جعفر صادق علیہ السلام فرماتے ہیں کہ بدن پر موجود ہر گناہ ساقط ہو جاتا ہے. دیکھیے ہمارے آنکھوں سے کتنے گناہ ہوتے ہیں، زبان سے کتنے گناہ ہوتے ہیں، پاؤں سے کتنے گناہ ہوتے ہیں، ہاتھوں سے کتنے گناہ ہوتے ہیں، دل سے کتنے گناہ ہوتے ہیں، یعنی جتنے اس کے اعضاء و جوارے ہیں بدن پر موجود ہر گناہ ساقط ہو جاتا ہے اگر نماز کے بعد 30 مرتبہ چھٹے امام فرماتے ہیں کہ اس نے تسبیحات اربع پڑھ لی 30 مرتبہ. اور جن کا بھی تذکرہ ہوا تھا آیت اللہ سید عبد الکریم کشمیری, وہ فرماتے تھے کہ نورانیت قلب اگر کسی شخص کو واقعتاً پیدا کرنی ہے تو وہ 30 مرتبہ, ابھی آپ نے 20 سنا تھا اب 30 دفعہ, 30 مرتبہ نورانیت قلب پیدا کرنے کے لیے مجرب ترین ہیں تسبیحات اربع. 30 مرتبہ, 30 وہ 20 تھا. اچھا پھر اس کے بعد شیخ طوسی نے بھی اپنی اسناد سے امام صادق سے ایک روایت نقل کی ہے کہ پیغمبر اسلام نے ایک دفعہ اپنے اصحاب سے پوچھا اور کہا کہ اگر تم اپنے مال و اسباب اور چیزوں کو ایک دوسرے کے اوپر رکھتے چلے جاؤ تو کیا آسمان تک پہنچ سکو گے؟ لوگوں نے کہا نہیں یا رسول اللہ, یہ تو ممکن ہی نہیں, ہم کتنی چیزوں کو ایک دوسرے کے اوپر رکھتے چلے ہیں آسمان تک تو نہیں جا سکتے. پیغمبر نے فرمایا کہ تم چاہتے ہو کہ میں تمہیں ایک ایسی چیز تعلیم کروں جس کی جڑیں تو زمین پر ہوں لیکن شاخیں آسمان پر ہوں؟ کہا کہ پیغمبر اسلام جی ضرور فرمائیے. تو پیغمبر نے فرمایا کہ ہر نماز کے بعد 30 مرتبہ تسبیحات اربع پڑھو, یعنی تم زمین سے آسمان معرفت تک تمہاری رسائی ہو جائے گی. تو اس سے آپ اندازہ لگائیں کہ یعنی ایسی چیز کی جس کی جڑیں زمین پر ہیں لیکن اس کی شاخیں آسمان تک چلی گئی ہیں, تسبیحات اربع ایسی چیز ہے. یہ 30 کا عدد تھا. چھٹے امام فرماتے ہیں اگر کوئی شخص نماز میں جگہ چھوڑنے سے پہلے, یعنی ابھی نماز پڑھنے کے بعد اٹھا نہیں, اور وہ 40 دفعہ تسبیحات اربع پڑھ لے تو اس کے بعد وہ جو کچھ بھی خدا سے مانگے گا وہ تمام دعائیں قبول ہو جائیں گی. نماز کے بعد 40 دفعہ اگر تسبیحات اربع پڑھ لے, اور اس سے بھی زیادہ اگر دیکھیں تو نماز جعفر تیار اس میں 300 مرتبہ تسبیحات اربع پڑھی جاتی ہیں. اس کا آپ خود سوچ لیجئے کہ کتنا بڑا مقام اور اجر ہوگا جس میں 300 مرتبہ نماز جعفر تیار میں تسبیحات اربع پڑھی جاتی ہیں. اور ایک چیز اور, اس میں 60 کا عدد کا اضافہ اگر اور ہو جائے, اور امیر المومنین علیہ الصلوۃ والسلام یہ جملہ ارشاد فرماتے ہیں کہ اگر 360 مرتبہ اگر کوئی شخص تسبیحات اربع روز پڑھ لیتا ہے تو اس کے روزانہ کے تحفظ کی ضمانت یہ بن جاتی. دیکھیے آج کل کتنا جان کو خطرہ ہے, مال کو خطرہ ہے, عزتوں کو خطرہ ہے, اور خواتین کو اگر دیکھیں تو کتنا اپنا اوقات کو ضائع کرتی ہیں. مرد تو چلیں پھر بھی مختلف کاموں کے اندر اور روزگار کے سلسلے میں مصروف رہتے ہیں, تو زیادہ تر جن کے پاس اتنا ٹائم ہے خواتین ایسی محفلیں گھر میں منعقد کریں تمام مومنین کے لیے بیٹھ کر 360 دفعہ روزانہ, یا لوگ آپس میں ڈیوائیڈ بھی کر سکتے ہیں کہ یہ ہم سب کی جان و مال و عزت و آبرو کی حفاظت کے لیے پڑھ رہے ہیں. ان چیزوں کو گھروں کے اندر رائج ہونا چاہیے. یعنی عام طور پر خواتین کو بھی وہ باتیں زیادہ سمجھ میں آنے لگیں, کہا جائے کہ جناب آپ کو اور اس کی ضرورت بھی پیش آ جاتی ہے کبھی, لیکن ہر دفعہ تو ضرورت نہیں ہوتی اس کی کہ ہر وقت وہ سوچیں کہ نہیں ہمیں تمام مظاہروں کے اندر ہی شریک ہونا ہے ہمیشہ, یعنی تمام تر صورتحال کے اندر نہیں. ایسی صورتحال ہوتی کبھی آپ کا کہیں جانا باہر پاسبل نہیں ہوتا, تو گھروں میں ان تمام چیزوں سے بھی استفادہ کریں. یعنی جو علماء کی ہدایات اس سلسلے میں ہوتی ہیں ان پر الگ عمل کریں, لیکن جب یہ نہیں ہو رہا ہے تو ان چیزوں کو کیوں چھوڑ رکھا ہے اپنے گھروں سے, ان میں دوبارہ اس کو رائج ہونا چاہیے. تو روزانہ 360 مرتبہ تسبیحات اربع کی تلاوت, یعنی اس دن کی گارنٹی, ضمانت کہتے ہیں گارنٹی ہونے کو, گارنٹی امام لے رہے ہیں کہ اس کی اس دن کی تمام روزانہ کے تحفظ کی ضمانت ہو جائیں گی تسبیحات اربع. اور اس ذکر کے متعلق یہ بات بھی کہی جاتی ہے کہ واقعتاً اس کو پوری اس کے ساتھ پڑھنا چاہیے, ان اذکار کو معرفت کے ساتھ. یہ صرف ایک فقط ایک جملہ نہیں ہے, پیغمبر اسلام فرماتے ہیں کہ اس کا کثرت سے ذکر اگر کوئی شخص کرے گا تو, یعنی یہ ذکر جو قیامت کے روز اس شان کے ساتھ آئے گا, تسبیحات اربع کا جو ذکر ہے, کہ اس ذکر کے آگے اور پیچھے فرشتے چل رہے ہوں گے اور کچھ فرشتے اس کی اتباع کر رہے ہوں, اور یہ کلمات جو ہیں تسبیحات اربع کے, یہ انسان کی باقی رہ جانے والی نیکیاں جن کو باقیات الصالحات کہا جاتا ہے. قرآن نے بھی جن کو باقیات الصالحات کہا ہے ان کو باقیات الصالحات کہا جاتا ہے. باقاعدہ روایت میں بھی ہے کہ باقیات الصالحات جو قرآن نے لفظ استعمال کیا, یہ سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر کے لیے کہا. یہ بھی ایک اس کا مصداق. جب پیغمبر نے اپنے اصحاب سے ایک دفعہ فرمایا کہ تم لوگ سب ڈھالیں اٹھا لو ڈھال, تو صحابہ سب پریشان ہو گئے, یا رسول اللہ کہاں ہے ہمارا دشمن, ہمارے سامنے تو کوئی دشمن نہیں جس کے لیے ڈھال اٹھائیں. پیغمبر نے فرمایا جہنم کی آگ کا مقابلہ کرنے کے لیے ڈھال اٹھاؤ اور کہو سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر. اللہم صلی اللہ علیہ وسلم. اور یہ جملے ایسے ہیں واقعتاً کہ انسان روایات میں آئے کہ دیوار کے نیچے دب کر مرنے سے محفوظ ہوگا, یعنی زلزلوں وغیرہ میں اس طرح دب کے مر جاتے ہیں, غرق ہونے سے محفوظ رہے گا, سیلاب طوفان سونامیاں کیا کیا کی چیزیں آ جاتی ہیں, کنویں میں گر کر مرنے سے محفوظ ہوگا, درندوں کے چیرنے پھاڑنے سے محفوظ ہوگا, انسانی شکلوں میں جو درندے آج کل پھر رہے ہیں ان سے بھی انشاءاللہ محفوظ ہوگا, اور بری موت سے انسان محفوظ ہوگا, اور انسان پر نازل ہونے والی جتنی بھی ناگوار بلائیں اور آسمانی حادثات ہیں ان سے بھی انسان محفوظ ہو جاتا ہے ان تذبیات اربع کو. تو آپ نے دیکھا کہ عام زندگی میں جب پڑھنے سے اتنا فائدہ ہے تو ایک اصول اور قاعدہ اور کلیہ یہ ہے کہ نماز میں ان اذکار کو کرنے کا ثواب بے تحاشا اور بڑھ جاتا ہے عمومی زندگی سے. تو آپ سوچیں کہ تذبیات اربع, یہ جو ابھی تک تو آپ نے سنا کہ ایک دفعہ واجب تھا, لیکن تین دفعہ پڑھنا اور تین سے زائد دفعہ بھی پڑھا جا سکتا ہے, پانچ دفعہ بھی پڑھا جا سکتا ہے, سات دفعہ بھی پڑھا جا سکتا ہے, بہتر ہے کہ طاق عدد میں پڑھا جائے اس کو. تو نماز میں زیادہ سے زیادہ بھی پڑھنے کی آپ کو اجازت ہے. تو اگر یہ نماز میں اس انداز سے پڑھی جائے پوری معرفت کے ساتھ تو نماز آپ کی بہترین نماز انشاءاللہ قرار پائے گی. اور پیغمبر نے ایک جملہ اور ارشاد فرمایا کہ پانچ چیزیں ایسی ہیں جو نامہ اعمال کو بے انتہا وزنی کر دیتی ہیں. ان میں چار چیزیں تو فقط یہی تسبیحات اربع ہیں, پانچ چیزوں سے پیغمبر نے فرمایا جسے نامہ اعمال بے انتہا وزنی ہو جاتا ہے, جس میں چار چیزیں تو یہ چار تسبیحیں ہی ہیں. اور پانچویں پیغمبر نے فرمایا اگر کسی مومن کا کوئی نیک بیٹا مر جائے اور اس کی موت پر وہ صبر کرے, پانچویں چیز وہ ہے. تو آپ نے دیکھا کہ بہرحال یعنی خود ان پانچ چیزوں کے اندر جو نامہ اعمال کو وزنی کرتی ہیں, چار تو فقط یہ تسبیحات ہیں. اور کعبہ, بیت معمور اور عرش الہی کی جو بنیادیں ہیں وہ ان چار تسبیحات کے اوپر. تو بہرحال اور یہ بھی علماء بیان فرماتے ہیں جس روایت سے جس کی تائید ہو جاتی ہے کہ اگر کوئی شخص انفاق کے اوپر کسی کی طبیعت مائل نہیں, زیادہ پیسہ خرچ کرتے ہوئے اس کے ہاتھ رکتے ہیں, نماز شب کے لیے راتوں کو اٹھ کر عبادت کرنا اس کے لیے پاسبل نہیں, زیادہ روزے رکھنا اس کے لیے مشکل ہوتا ہے, بہت سے لوگوں سے نہیں روزے رکھے جاتے ہیں, تو پھر آخر ایسے اشخاص تسبیحات اربع پڑھنے سے کیوں بخل کرتے ہیں؟ روایت میں ایک سوال پوچھا گیا. اگر آپ کی طبیعت مائل نہیں ہے انفاق فی سبیل اللہ, خدا کی راہ میں خرچ کرنے کے لیے, آپ کی طبیعت مائل نہیں ہوتی رات کو اٹھ کر نماز پڑھنے کے لیے, آپ کی طبیعت مائل نہیں ہوتی کہ آپ رمضان کے علاوہ بھی روزے مستحب روزے رکھیں, تو آخر کس چیز نے آپ کو مجبور کیا ہے کہ آپ اتنے بخیل بن جائیں کہ تسبیحات اربع بھی نہ پڑھ سکیں؟ یعنی تسبیحات اربع ان کی کمی کو پورا کریں. تو ایسے افراد جن کے لیے یہ ممکن نہیں ہے وہ زیادہ سے زیادہ تسبیحات اربع کی طرف اپنا رجحان رکھیں, تو یہ تاکہ وہ روحانی کمی جو ان عبادت کو انجام دینے سے آپ کے اندر آ جاتی ہے وہ اس کے تسبیحات اربع کے ذریعے وہ کمی پوری کر دی جائے. اچھا, اب تیسری اور چوتھی رکعت میں ہم نے تسبیحات اربع پڑھ لی, اب اس کے بعد ایک واجب ہے جس کو کہا جاتا ہے, نہیں بلکہ ہاں پہلے ایک دو مسئلے اور بھی, کیونکہ ترتیب میں ہمارے پاس یہ بھی ہیں, دو چار مسئلے صرف یہ اور بیان کر دیں تو پھر ہم اگلے حصے کے اوپر چلے جائیں. بعض اوقات یہ ہوتا ہے, آپ نے دیکھا کہ ہم جہری نماز پڑھ رہے تھے, بھولے سے ہم نے پوری نماز آہستہ پڑھ لی. خواتین کا تو خیر چلیں پھر بھی دونوں طرح سے اجازت ہے, یعنی وہ جہری نماز کو بھی آہستہ آواز میں پڑھ سکتی ہیں, لیکن جیسے کہ مرد حضرات ہیں پڑھنی چاہیے تھی بلند آواز سے نماز, بھول کر آہستہ آواز میں شروع کر دی. تو جتنی نماز اب تک آہستہ آواز میں پڑھ چکے ہوں وہ صحیح سمجھی جائے گی, اب جیسے خیال آئے فوراً بلند آواز سے اگر حمد اور سورہ جو پڑھ رہے ہیں جہاں سے بھی یاد آئے جس آیت سے بھی یاد آئے وہیں سے بلند آواز اپنی کر لیں, اور پچھلے سورہ جتنا پڑھ چکے ہوں خاموشی سے اس کو دہرانے کی ضرورت نہیں, وہ ہو گئی, وہ صحیح ہو گئی. اور اسی طرح سے الٹا بھی اس کا ہوتا ہے کہ بعض اوقات اخفاتی نماز ہوتی ہے, ہم نے بھول کر جہری پڑھنی شروع کر دی, یعنی بلند آواز سے پڑھنا شروع کر دی, تو اس میں بھی جتنی دیر اگر گزر چکی ہے جتنی آیات ہم پڑھ چکے ہیں ان کو دوبارہ پڑھنا ضروری نہیں ہے، اور بس جہاں سے یاد آئے فوراً نماز کو، اخفاتی نماز کو ہم نے بلند پڑھنا شروع کر دیا تھا بھول کر، تو اس کو دوبارہ اخفات کے اوپر چلے جائیں اور خاموش اپنی آواز کو کم کر لیں، خاموشی سے آپ لوگ سنیں، آپ لوگ باتیں میں لگ گئے پھر. تو اخفاتی نماز ہو اس کو بالجہر پڑھا آپ نے بھولے سے، یا بالجہر پڑھ رہے تھے یعنی بلند آواز سے پڑھنے والی نمازوں کو بھولے سے خاموشی کے ساتھ پڑھنے لگے، تو جب بھی یاد آئے فوراً اپنی آواز کو کم اور بلند کر لیں اپنی وظیفہ شرعی کے مطابق، اور پچھلا جتنا پڑھ چکے ہیں اس کو دوبارہ دہرانے کی ضرورت نہیں ہوتی. اچھا ایک مسئلہ اور بھی لوگوں کے دماغ میں آتا ہے، اکثر لوگ سوال پوچھتے ہیں کہ یہ جہر و اخفات کا مسئلہ یہ قضا نمازوں میں بھی چلتا ہے؟ مثلا کوئی نماز ہماری مغرب کی یا عشاء کی قضا ہو گئی، تو ضروری ہے کہ جب ہم اس کی قضا پڑھیں تو ہم اس کو بلند آواز سے ہی پڑھیں، یا یہ مسئلہ صرف ادا نماز کا ہے قضا نمازوں تک کا ہے؟ تو جواب ہے کہ جی ہاں، یہ مسئلہ قضا نمازوں تک کا بھی، یعنی اگر جو نماز جیسی ہے جو جہری پڑھی جاتی ہے اس کی قضا بھی جہری ہوگی، جو اخفاتی پڑھی جاتی ہے اس کی قضا بھی پڑھیں گے تو اخفاتی ہوگی. جیسے اس سے ملتا جلتا ایک مسئلہ لوگ اکثر پوچھتے ہیں کہ سفر میں اگر ہماری کوئی نماز قضا ہو جائے تو پھر بعد میں ہم اپنے وطن میں آ کر اگر پڑھیں تو پوری پڑھیں گے یا قصر پڑھیں گے اس کو؟ تو اس میں بھی حکم یہی ہے کہ جس حالت میں وہ نماز قضا ہوئی ہے، یعنی قصر حال جب آپ کا وظیفہ شرعی تھا، جس وقت موقع پر وہ قضا ہوئی ہے اگر آپ کا وظیفہ شرعی قصر پڑھنا تھا تو اس کی قضا بھی قصر پڑھی جائے گی، اب چاہے اپنے وطن ہی کیوں نہ آ چکے. خیر، اسی طرح سے ایک سوال اور بھی پیدا ہوتا ہے، کیونکہ قرات، اب ہم قرات سے آگے چلے جائیں گے رکوع کی طرف چلے جائیں گے تو یہ معاملات مکمل ہو جائیں. اکثر لوگ اجارے کی نمازیں بھی پڑھتے ہیں، مثلا کسی عورت کی نمازیں اجارہ پڑھ رہے ہیں کسی مرحومہ کی، تو اس میں مرد جو ہے عورت کے وظیفہ پر عمل کرے گا یا اپنے مطابق عمل کرے گا؟ یعنی اس کے وظیفہ تو یہ ہے کہ وہ بلند آواز سے پڑھے جہری نمازوں کو، باقی اخفاتی پڑھیں، اور عورت کے لیے یہ اختیار ہے، تو کیا وہ عورت کی طرف سے کیونکہ پڑھ رہا ہے تو یہ اختیار اس کو ملے گا کہ وہ جہری نمازوں کو بھی اخفاتی کر دے خاموشی سے پڑھے؟ تو جواب ہے کہ جی نہیں، مرد اپنے وظیفہ شرعی پہ عمل کرے گا چاہے وہ عورت ہی کی نماز کیوں نہ پڑھ رہا ہوں. یہ ایک ہوتا ہے عام طور پر سوال، اور جو اجارہ پڑھتے ہیں خیر اس سے واقف بھی ہوتے ہیں. اچھا، کیا قرات نماز میں عربی لہجے کی رعایت کرنا ضروری ہے؟ کیونکہ بہت سارے افراد ایسے ہیں کہ جنہوں نے باقاعدہ کورسز کر رکھے ہیں قرات وغیرہ کے، ان کو تو ہر شخص کی نماز غلط لگتی. ہاں کچھ چیزیں ایسی ہیں تلفظ کی غلطیاں وہ تو نہیں ہونی چاہیے، لیکن لہجہ بھی ویسا ہی ہو، عربوں جیسا لہجہ اپنا پورا بنا لیں، یہ آپ پر واجب نہیں. بس صحیح تلفظ ہونا چاہیے، جس لفظ کا جیسا تلفظ ہے وہ آپ نے صحیح کیا، لیکن آپ نے اپنا ذرا پاکستانی ظاہر ہے آپ کا لہجہ رہے گا، اس کو عربی لہجہ بنانے کی آپ یہ آپ پر واجب نہیں. البتہ لفظ صحیح تو درست طور پر پڑھے جانے چاہیے. اگر کسی کی قرات غلط ہو تو کیا اسے بتانا ضروری ہے؟ امر بالمعروف و نہی عن المنکر کے اعتبار سے تو آپ کی شرعی ذمہ داری ہے، جو کہ مسائل میں آتی ہے. یعنی اگر کوئی اس طرح سے فاش غلطیاں دوران نماز کر رہا ہے تو آپ اس کو بتائیں کہ آپ کی نماز میں یہ غلطیاں ہو رہی ہیں، تاکہ وہ اپنی صحیح نماز کر لے، اور بعد کی زندگی بھی بہرحال آپ خود بھی اس کی، جب تک وہ صحیح نمازیں پڑھتا رہے گا آپ بھی اس کے ثواب میں شریک ہو جائیں گے، تو بتا دیں اس کو. ایک سوال یہ ہوتا ہے کہ ہم نے حضور قلب سے نماز سرسری طور پر پڑھتے چلے گئے، بڑا شرمندگی ہوئی کہ مثلا ہم کسی آیت کو بھی تو بالکل ہم نے یاد بھی نہیں رہا کہ اچھی طریقے سے اس کو پڑھا بھی ہے نہیں، تو کیا اس کی تکرار کر سکتے ہیں حضور قلب کے ساتھ یعنی کنسنٹریشن سے؟ تو اس میں کوئی فرق تو نہیں پڑے گا؟ تو اس کا بھی علماء نے یہ جواب دیا کہ حضور قلب سے اس کی تکرار کی جا سکتی ہے اس آیت کی جس کو آپ نے صحیح توجہ کے ساتھ نہ پڑھا، اس میں کوئی حرج نہیں ہے اور اس میں باطل بھی نہیں ہوتی نماز. پھر کچھ لوگ جیسے کہ اعوذ باللہ من الشیطان الرجیم، اس میں اگر لوگ کہتے ہیں کہ بھئی اگر ہم لائن کا اضافہ کر لیں اعوذ باللہ من الشیطان اللعین الرجیم تو کیا اس کی اجازت ہے؟ تو جواب ہے کہ جی ہاں، اس کی بھی اجازت ہے، اور اس طرح سے بھی جو ہے اس کو پڑھا جا سکتا ہے. اسی طرح سے لوگ یہ بھی دماغ میں آتا ہے کہ جیسے ہم سورہ ختم کرتے ہیں تو اس میں خیر صدقہ ہو گیا ہے، صدق اللہ العلی العظیم، تو اس کے اندر جو ہے آگے اس کو آپ نکال دیجئے گا، تو کیا سورے کی قرات کے بعد بھی اس کو پڑھا جا سکتا ہے جیسے کہ ہم قرات قرآن کے اختتام پہ آخر میں پڑھتے ہیں؟ تو جواب ہے کہ جی ہاں، پڑھنے کی اجازت تو ہے، یعنی پڑھ سکتے ہیں اس کو. یعنی اس کو پڑھنے سے بہرحال یہ ایسا نہیں ہے کہ آپ بے اختیار پڑھ رہی تھی، اور آپ کا ہمیشہ سے طریقہ کار تھا کہ عام طور پر سورے کے بعد ختم کرنے کے بعد، قرات کو ختم کرنے کے بعد اس جملے کو پڑھا جاتا ہے، تو اگر نماز میں بھی ایسا ہو جائے تو اس سے نماز پہ فرق نہیں پڑتا، نماز ٹھیک رہتی ہے. اب آ جائیے اس کے بعد، ایک اہم ترین واجب ہے کہ اس کے بعد ہمیں رکوع میں جانا ہے، لیکن رکوع میں جانے سے پہلے ایک اہم ترین واجب ہے جسے قیام متصل بر رکوع کہا جاتا ہے. یعنی ایک ایسا قیام ہے جو کہ واجب ہے، کیونکہ نماز میں جو واجب قیام ہے اس کی دو اقسام ہیں. ایک کو کہتے ہیں ایسا قیام جو کہ رکنی ہے، اور ایک ایسا قیام ہے جو کہ غیر رکنی ہے. یہ تو آپ میں سے اکثر زیادہ تر پڑھ بھی چکی ہیں، تو جیسے اس میں زیادہ تفصیل میں تو نہیں جانا ہے. جو قیام رکنی ہے، جو قیام واجب رکنی ہے، وہ چاہے آمدن ہو یا سہون آپ سے چھوٹ جائے، آپ کی نماز باطل ہو جاتی. جیسے اکثر علماء سوائے آغا سیستانی کے، اس میں ایک مسئلے میں انہوں نے اختلاف کیا ہے، وہ کہتے ہیں تکبیرۃ الاحرام کہتے وقت کا قیام یہ واجب رکنی ہے. اکثر علماء ایک چیز کا اس میں اضافہ ہو، جیسے اگر اس کو جان بوجھ کر اگر ترک کر دیں، تکبیرۃ الاحرام کے وقت قیام میں نہیں تھے، تو اگر جان بوجھ کے چاہے بھولے سے نماز باطل ہو جاتی، سوائے آغا سیستانی کے جو کہتے ہیں اگر بھولے سے ایسا ہو جائے یا استقرار نہیں تھا یا مثلا جسم ہل رہا تھا اس موقع پر، بھولے سے ایسا ہو جائے تو نماز ٹھیک رہتی. لیکن اکثر علماء کا یہ ہے کہ نہیں، اس موقع پر بھولے سے بھی اگر ایسا ہو جائے تو نماز باطل. اچھا، ایک تو یہ، اور دوسرا جو اصلا ہے جو بیان کرنا تھا وہ قیام متصل برکو، یہ واجب رکنی ہے، یہ بھولے سے بھی چھوٹ جائے چاہے جان بوجھ کر چھوڑیں، ہر صورت میں نماز باطل ہو جاتی. اچھا، یہ تو رکنی تھے. غیر رکنی وہ قیام ہوتا ہے، قیام واجب غیر، یہ ہے تو واجب لیکن رکن نہیں، یعنی اگر بھولے سے آپ سے چھوٹ جائے تو آپ کی نماز صحیح رہتی، ہاں جان بوجھ کے نہیں چھوڑ سکتے. مثلا جس وقت قرات سورہ آپ کر رہی ہیں، اس وقت کا قیام، سورہ کی جس وقت قرات کی جاتی، مثلا اکثر ایسا ہوتا ہے کہ ہم بھول ہی گئے دوسرا سورہ پڑھنا اور الحمد کے بعد چلے گئے رکوع کے اندر، تو جب سورہ ہی نہیں پڑھا تو اس کا قیام بھی کہاں ہوا، لیکن کیونکہ بھولے سے ایسا ہوا ہے تو لہٰذا نماز اس کی صحیح رہتی ہے. تو واجب جان بوجھ کے نہیں چھوڑا جا سکتا اس کو، لیکن یہ کہ بہرحال بھولے سے اگر چھوٹ جائے تو نماز ٹھیک رہتی، صرف جان بوجھ کر اگر اسے چھوڑیں تو نماز باطل ہوتی. اور اسی طرح سے رکوع کے بعد کا قیام، جب رکوع سے اٹھ کر سیدھے کھڑے ہوتے ہیں، لوگ اکثر اس کو قیام متصل و رکوع سمجھتے ہیں، یہ نہیں ہے. قیام متصل و رکوع ہمیشہ رکوع میں جانے سے پہلے والا قیام ہوتا ہے، رکوع کے بعد والا قیام بھی واجب ہے لیکن وہ قیام غیر رکنی، اگر بھولے سے چھوٹ جائے تو نماز صحیح رہتی. تو تکبیرۃ الاحرام کہتے وقت استقرار بہت ضروری ہے، اور بالکل اسٹل ہو کر تکبیرۃ الاحرام کہنی چاہیے، جسم حالت حرکت میں نہیں. اکثر ہم نے دیکھا کہ مساجد میں لوگ بھاگتے ہوئے آتے ہیں اور اس وقت جسم حالت حرکت میں ہوتا ہے اور تکبیرۃ الاحرام کہہ دیتے ہیں، یہ غلطی ہے، اس کو صحیح ہونا چاہیے. اور اسی طرح سے جماعت کی پہلی رکعت کو لینے کے لیے بھی لوگ اسی طرح سے آ کر رکوع میں شامل ہوتے ہیں اور اللہ اکبر، ان جسم بھی حالت حرکت میں ہے اور نہ قیام متصل و رکوع سے پہلے ہوتا ہے لوگوں کا، جو اتنی زیادہ تیز رفتاری میں ہوتے ہیں اور ایک دم سے اللہ اکبر حالت حرکت میں کہتے ہوئے فوراً رکوع کے اندر اس طرح سے چلے جاتے ہیں. اگر ایسی کوئی غلطی کر رہے ہیں جس میں قیام متصل و رکوع بھی نہیں کر پا رہے ہیں اور جماعت میں شامل ہو رہے ہیں، تو وہ بھی نماز باطل ہو سکتی. تو بہرحال اتنا ضرور البتہ بتا دیا جائے کہ زیادہ تر افراد، 98% افراد ایسے ہیں کہ جن کو قیام متصل و رکوع حاصل ہو جاتا ہے. قیام متصل و رکوع اتنا مشکل تھا، ابھی تک اس کی میں نے ڈیفینیشن ہی نہیں بتائی اور آگے اتنا چلا گیا. قیام متصل و رکوع اس کو کہتے ہیں کہ انسان قیام سے حالت سکون میں رکوع کی طرف جائے، یعنی آپ جو سیدھی کھڑی الحمد اور دوسرا سورہ آپ نے پڑھ لیا، 2 سیکنڈ 3 سیکنڈ کا ایک وقفہ دے دیں، بالکل اسٹل کھڑی رہیں اور اس کے بعد پھر اللہ اکبر کہہ کے اور رکوع کے اندر چلی جائیں، بس یہ ہو گیا قیام متصل و رکوع. اچھا، عام طور پر وہ افراد جو کہ قرات کو کرنے کے بعد، حمد اور سورہ پڑھنے کے بعد جو اللہ اکبر کہہ کر رکوع میں جاتے ہیں، ان کو قیام متصل و رکوع حاصل ہو ہی جاتا ہے. یعنی اتنی ہاتھ، کیونکہ دیکھیے ہاتھوں کی جو حرکت ہے تکبیر کہتے وقت، ہاتھوں کی حرکت یہ مضر نہیں ہے قیام متصل و رکوع کے لیے. لوگ سوچ رہے ہیں کہ سوچتے ہیں عام طور پر کہ تو ہم حالت حرکت میں ہیں اور اللہ اکبر میں ہاتھوں کو ہم اٹھا رہے ہیں تو بھی تو حرکت ہو رہی ہے ہمارے جسم کو، تو یہ تو قیام متصل و رکوع نہیں ہوا. جو کہ نئی نئی توزیل مسائل پڑھنا شروع کرتے ہیں اکثر وہ لوگوں کو بہت کنفیوز کرتے ہیں، کہتے ہیں نہیں آپ سب کی نماز باطل ہو رہی ہے، قیام متصل و رکوع نہیں کر پا رہے ہیں، یا آپ نے حالت حرکت میں جو ہے ہاتھوں کو اٹھاتے وقت جو ہے وہ اللہ اکبر کہا تھا اور اس کے بعد رکوع میں چلے گئے تھے، تو اللہ اکبر کیونکہ 2 سیکنڈ تو لگتے ہیں اللہ اکبر کہنے میں ہاتھوں کو اٹھا کر، ہاتھوں کی حرکت سے فرق نہیں پڑتا ہے، مثلا اس طرح سے ہاتھوں کو آدمی اٹھا کے، تو اس میں خود بخود قیام متصل و رکوع جبکہ جسم حرکت نہ کر رہا ہو، صرف ہاتھوں کو حرکت ہو رہی ہو، اس کو حاصل ہو جاتا ہے. عام طور پر آپ دیکھتے ہیں کہ جس طرح سے لوگ اللہ اکبر کہتے ہیں اس کے بعد رکوع میں، اسی حالت میں اللہ اکبر جبکہ ہاتھ ابھی نیچے لائے بھی نہیں ہوتے اور رکوع کے اندر چلے جاتے ہیں، اس سے بھی کوئی فرق نہیں پڑتا اور قیام متصل و رکوع اس دوران حاصل ہو جاتا ہے. یا دوسری رکعت میں جو افراد جو کہ قنوت وغیرہ پڑھتے ہیں، الحمد کے بعد دوسرا سورہ ختم کیا اس کے بعد قنوت پڑھ رہے ہیں، تو اتنی دیر میں تو جسم ساکن ہے ہی، ہاتھوں کی حرکت سے تو فرق پڑتا نہیں، تو ان کو خود بخود قیام متصل و رکوع حاصل ہو جاتا ہے، اور وہ بغیر ہاتھوں کو نیچے کرتے ہوئے ڈائریکٹ اگر رکوع کے اندر بھی چلے جائیں تو قیام متصل و رکوع ان کو حاصل رہتا ہے، کیونکہ قنوت کے دوران سورہ کو ختم کرنے کے بعد خود بخود اتنا پیریڈ گزر جاتا ہے کہ جس میں ان کے جسم 2 سیکنڈ کو بھی اگر قیام سکون کی حالت میں ہو تو سمجھیں گے قیام متصل و رکوع اس کو حاصل ہو گیا. یہ تھوڑا سا ڈیفیکلٹ ہوتا ہے لوگوں کو سمجھنا، اور لوگ بہت کنفیوز ہوتے ہیں اس میں کہ یہ قیام متصل و رکوع کیا ہے، یہ تو ہم سے ہو نہیں پا رہا ہے. میں نے کہا کہ 96-95-97% افراد عام طور پر جن کو پتہ بھی نہیں ہوتا ان کو بھی قیام متصل و رکوع حاصل ہوتا ہے. جب یہ مسئلہ ہے کہ اگر کسی شخص کو قیام متصل و رکوع کا نام بھی پتہ نہ ہو یا مسئلہ بھی معلوم نہ ہو لیکن قیام متصل و رکوع سننے کے بعد اسے خود بخود حاصل رہا ہو، 2 سیکنڈ کو تو اس کا جسم ساکن تھا ہی، اس کے بعد 3 سیکنڈ کو جسم اس کا ساکن تھا ہی، یہ تو میں ویسے کہ حالت حرکت سے رکوع کے اندر نہ جائے، تھوڑی دیر کو اسٹل رہے، بہت اتنی صرف 2-3 سیکنڈ کے لیے بھی اگر اسٹل کھڑا ہوا ہے وہ اور جسم کو کوئی حرکت نہیں ہے تو قیام متصل و رکوع اس کو حاصل. تو کسی کو پتہ نہ بھی ہو اس نام کا اور وہ قیام اس کو حاصل رہا، اس کی نمازیں ساری پچھلی صحیح ہیں اور اسے کوئی وسوسہ کرنے کی ضرورت نہیں. لوگ پوچھتے ہیں کہ قیام متصل و رکوع یہ تو جب واجب رکنی ہے تو کیا اس کی نیت کرنی ضروری ہے کہ ہم یہ قیام متصل و رکوع اس وقت کر رہے ہیں؟ نہیں، اس کی کوئی نیت بھی کرنی ضروری نہیں، بلکہ نیت ہے ہی نہیں، خود دماغ میں ہے. کوئی پوچھے کہ آپ یہ تھوڑی دیر کو اسٹل کیوں کھڑے ہوئے تھے، تو آپ کو بس پتا ہے کہ یہ کام واجب ہے اور اس کو قیام متصل و رکوع کہا جاتا ہے، بس یہ کافی، اس کی کوئی الگ سے نیت وغیرہ کرنے کی ضرورت نہیں. اور یہ جو ہے ابھی آپ نے سنی لیا کہ قیام متصل و رکوع اس چیز کو کہتے ہیں کہ انسان سورے کو ختم کرنے کے بعد بہت ہی چاہے تھوڑی یعنی بالکل 2-3 سیکنڈ کو بھی بالکل اسٹل کھڑا ہو کہ اس کا جسم حرکت میں نہ ہو، چاہے ہاتھ حرکت میں ہو اللہ اکبر کہنے کے لیے، لیکن جسم حرکت میں نہ ہو تو اس کے بعد وہ رکوع کے لیے چلا جائے، تو اسے قیام متصل و رکوع کہتے ہیں. اور ہاتھوں کی معمولی حرکت یہ قیام متصل و رکوع کو نقصان نہیں پہنچاتی. اچھا اگر ہاتھ ہل رہے ہیں جسم حرکت نہیں کر رہا ہے، تو ویسے تو کوشش یہ کریں کہ ہاتھوں کی بھی حرکت نہ ہو، یعنی بالکل اسٹل کھڑے ہوں، ہاتھوں کی بھی حرکت نہ ہو، زیادہ اچھا اور بہتر سمجھا گیا ہے، اور اس کے بعد پھر آپ رکوع میں چلی جائیں تو آپ کو قیام متصل و رکوع حاصل ہو جائے گا. اچھا بہت سے لوگ رکوع بھول کر سجدے میں چلے جاتے ہیں، یہ اکثر مساجد کے اندر بھی دیکھنے میں آتا ہے کہ قنوت کے بعد اللہ اکبر کہا اور سجدے کے اندر جو ہے چلے گئے. تو سجدے میں کی پیشانی، سجدے میں لوگوں کے ساتھ غلطی کرتے ہیں کہ ابھی پیشانی ان کی سجدگاہ سے ٹکرائی نہیں ہے، اب تو اصولاً انہیں یہ کرنا چاہیے کہ پیشانی سجدگاہ سے نہیں ٹکرائی ہے تو یہ ان کو چاہیے کہ اٹھ کر سیدھے کھڑے ہوں اور اس کے بعد پھر رکوع میں جائیں. لوگ کیا کرتے ہیں کہ ارے ہم رکوع کرنا بھول گئے، تو سجدے میں جاتے جاتے ایک دم سے خیال آئے اور اٹھے اور پورا سیدھا کھڑے ہوئے بغیر ڈائریکٹ رکوع میں چلے گئے، اس سے ان کو قیام متصل و رکوع حاصل نہیں ہوتا اور نماز باطل ہو جاتی. یعنی قیام متصل و رکوع کے معنی سیدھا کھڑے ہونا، یہ نہیں کر سکتے کہ ہم رکوع کرنا بھول گئے تھے اور ایک دم سے سجدے میں چلے گئے. یعنی سجدے میں جانا نہیں چاہیے، کیونکہ سجدے میں چلے گئے تو اس کا مطلب یہ ہے کہ آپ کا رکوع رہ گیا، تو نماز تو ایک رکن کے رہنے کی وجہ سے ویسے ہی باطل ہو جائے گی، لیکن ابھی پیشانی ٹکرائی نہیں ہے آپ کی، تو آپ نے آپ کو روک لیں اور پہلے سیدھے کھڑے ہوں پھر رکوع کریں اور اس کے بعد پھر سجدے کی طرف جائیں. تو اچھا اب ہم آ گئے قیام متصل و رکوع ہمیں حاصل ہو گیا اور اب ہم رکوع کرنے کے لیے آ گئے. رکوع کے لیے تو آ گئے لیکن ٹائم ختم ہو گیا، اور آج مجھے رکوع ختم کرنا تھا، لیکن کچھ ایسے فضائل والی چیزیں بھی بیچ میں آ گئیں، تو اب کیونکہ اس کے بعد دوسرا ایک اور لیکچر جو ہے وہ بھی بہت امپورٹنٹ ہے ہونے کے لیے، تو بہرحال اس کو اس وقت یہاں پر روک دیتے ہیں، اور انشاءاللہ کوشش کریں گے کہ اگلی دفعہ اتنا زیادہ وقت نہ لگے اور براہ راست ہم رکوع کے مسائل کے اوپر چلے جائیں. تو لیکن اس میں بھی کوئی ایسی گفتگو ایسا نہیں ہے کہ بالکل ضائع ہو گئی، بلکہ بہت سی اہم چیزیں ایسی کہ خاص طور پر تسبیحات اربعہ جس کو بالکل سرسری طور پر پڑھا جاتا اور کچھ سمجھا ہی نہیں جاتا، وہ آپ کے سامنے ان کے فضائل وغیرہ بھی آ گئے. تو انشاءاللہ اگلی گفتگو ہماری رکوع کے مسائل کے اوپر، اور رکوع کمپلیٹ کرنے کے بعد سجدے کا بھی اچھا خاصا مسئلے کو ہم آگے بڑھا لیں گے اگلی نشست میں. وصلی اللہ علی محمد و آلہ الطیبین الطاہرین.
اللہ جل جلالہ صاحب السماوات.